आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार तथा जय मसीह। श्रोता, हुन सक्छ आज पनि तपाईहरू परमेश्वरको वचन अध्ययनको निम्ति आफ्नो रेडियोको सेटको सामने आइपुगिसक्नु भएको छ होला। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। हजुर, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा विगत केही दिनदेखि हामीले नयाँ नियमको मती भन्ने पुस्तक त्यसको 5 अध्यायबाट अध्ययन गरिरहेका छौ, जहाँ हामीले देखेका छौ कि प्रभु परमेश्वर येशु ख्रिष्टको डाँडाको उपदेश। आज हामी मती 5 अध्याय 17 पददेखि 28 पदबाट शास्त्रको मनन गर्नेछौ, अध्ययन गर्नेछौ। यहाँ हामी देख्दछौ व्यवस्थासँग राज्यको विषयहरूको सम्बन्ध। मती 5 अध्याय 17 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको होइन वा रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन तर पूरा गर्न आए। यो कुराको याद राखौं कि मोसाको व्यवस्थाको एक भाग चाहिँ आनुष्ठानिक व्यवस्था हो। ख्रिष्ट पृथ्वीको सृष्टिभन्दा पहिले मारिएको थुमा अर्थात संसारको पापहरूको लागि बलिदान हुनुहुन्थ्यो। ख्रिष्ट व्यवस्थाको नष्ट गर्न आउनु भएन तर व्यवस्थाको पूरा गर्न आउनुभयो। उहाँले यस अर्थमा यसको पूरा गर्नुभयो कि उहाँले आफ्नो यो संसारिक जीवन अवधिमा यसको पालना गर्नुभयो। मानिसहरूको सामुने राखिएको स्तर वा नापको उहाँले भेट्न र पूरा गर्न एकदमै योग्य हुनुहुन्थ्यो। अहिले उहाँ तपाईं र म हरेक विश्वासीलाई उहाँको आफ्नै धार्मिकता दिनुभएको छ। परमेश्वरको स्तर बदलिएको छैन, परिवर्तित भएको छैन, तर तपाई र म ती कुराहरूको आफ्नै शक्ति र सामर्थ्यले प्राप्त गर्न सक्दैनौ। हामीलाई सहायताको आवश्यकता छ, हामीलाई उद्धारकर्ताको आवश्यक छ, हामीलाई कृपाको आवश्यकता छ। जब हामी ख्रिष्ट कहाँ आउँछौ त हामी कृपा दया प्राप्त गर्छौं। अनि 18 पदमा भनिएको छ, किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्गीय र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्र वा एउटा बिन्दु टल्ने छैन। डाँडाको उपदेश भनिने यो खण्डमा मैले भनिरहेको कुराको गलत अर्थ दिनुहुने छैन वा व्याख्या गर्नुहुने छैन भन्ने म आशा गर्दछु। मैले भनिरहेको छैन कि हामी मोसाको व्यवस्था उल्लंघन गर्न स्वतन्त्र छौं। वास्तविकता यो हो कि व्यवस्था अझै स्तर वा माप हो। यसले म कहाँ यो प्रकट गर्दछ कि म परमेश्वरको स्तरसम्म पुग्न वा नापिन सक्दिन। यसले मलाई ख्रिष्टको क्रुसतिर डोर्याउँदछ, प्रेरित गर्दछ जानलाई। व्यवस्थाको पूरा गर्न सक्ने एउटै मात्र बाटो, एउटै मात्र उपाय येशु ख्रिष्टले यसको पूरा गर्न सक्नु भएको कुराको स्वीकार गरेर ग्रहण गरेर हो। अनि 19 पदमा भनिएको छ, यसै कारण जसले यी आज्ञाहरू मध्ये सबैभन्दा सानोलाई उल्लंघन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला स्वर्गीयको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला स्वर्गीयको राज्यमा त्यो ठूलो कहलाइनेछ। तपाईँ व्यवस्थाका उल्लंघन गरेर विनय सजाय फुत्कन उम्कन सक्नुहुन्न, तर उही समयमा तपाई आफ्नै शक्तिमा त्यसको पालन गर्न पनि सक्नुहुन्न। तपाईले ख्रिष्ट कहाँ उद्धार शक्ति र सामर्थ्यको लागि आउनु पर्दछ। आज्ञाहरू वा व्यवस्थाहरू उद्धारका बाटा होइनन्, तर तिनीहरू चाहिँ उद्धार मुक्तितिर डोर्याउने बाटो देखाउनु हो, जुन ख्रिष्टको कार्यको स्वीकार वा ग्रहण हो। अनि विस्पदमा हामी पढ्छौं, किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। मित्र, उहाँले भन्न खोज्नु भएको सही कुराको देख्न एकदमै महत्वपूर्ण छ। फरिसीहरूसँग व्यवस्था अनुसार उच्च श्रेणीको धार्मिकता थियो, तर त्यो ग्रहणयोग्य र स्वीकार योग्य चाहिँ थिएन परमेश्वरको दृष्टिमा। कसरी तपाई र मेरो तिनीहरूको धार्मिकता भन्दा अधिक बढ़ी गर्ने वा तपाईँ र मेरो धार्मिकता तिनीहरूको भन्दा बढ़िया गर्ने वा राम्रो हुने, यो हाम्रो आफ्नै प्रयत्न आफ्नै प्रयासबाट एकदम असम्भव छ। हाम्रो लागि ख्रिष्टले यो गर्नुपर्छ, हामीलाई त्यसकै आवश्यकता छ, अनि उहाँले त्यो गर्नु पनि भयो। 21 र 22 पदमा भनिएको छ, तिमीहरूले सुनेका छौ प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैंले हत्या नगर्नु र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ त्यो महासभामा जवाबदेही हुनेछ। तर जसले आफ्नो भाइलाई त मूर्ख भन्छ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। यो भयंकरको कथन हो। यसको मतलब यदि तपाई आफ्नो भाइसँग रिसाउनुहुन्छ भने तपाई हत्यारा हुनुहुन्छ। त के तपाई मोसाको व्यवस्था पालन गर्न सक्नुहुन्छ वा सक्छु भनी दावी गर्न सक्नुहुन्छ? तपाई यो गर्न सक्नुहुन्न। मुखले चाहिँ बडो सेकीसँग घमण्डसँग डाँडाको उपदेश मेरो धर्म हो भन्ने, अनि अर्कोतिर चाहिँ त्यसको हरेक अंश उल्लंघन गर्ने, त्यो कति पनि मुनासिब कुरा होइन। मेरो मित्र, हामी सबैलाई उद्धारकर्ताको आवश्यकता छ, जससँग व्यवस्थाको पूर्ण रूपमा पालन गर्न सक्यो र हामीलाई उहाँको धार्मिकता दिन सक्नुहुन्छ। 23 र 24 हामी पढ्दछौं, यहाँ यस प्रकार लेखेको छ, यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरूद्धमा केही छ भने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ, पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। हाम्रो भाइसित रिसाउनु नहुने मात्र होइन, हाम्रो बीचमा हामीले कुनै नमिल्ने वा नबुझ्ने कुरा रहन दिनुहुन्न। हाम्रो बीचमा कुनै नराम्रो भावना छ भने हामीले त्यो हटाउनु पर्छ र त्यसको सट्टामा प्रेम र क्षमाको भावना राख्नुपर्छ। त्यो चाहिँ वेदीमा आफ्नो भेटी चढ़ाउनु भन्दा पहिले हामीले गर्नुपर्छ, अर्थात परमेश्वरसँग हामीले प्रार्थना गर्नुभन्दा पहिले त्यो चाहिँ गर्नुपर्दछ। येशूको भनाइको अर्थ यो हो, आराधना र प्रार्थना गर्न तथा भेटी चढ़ाउन परमेश्वर कहाँ जानुभन्दा पहिले नै हामीले आफ्नो भाइप्रतिको सबै नराम्रो र पापी भावनालाई हटाउनु पर्छ। हामीले हाम्रो भाइलाई कुनै किसिमले दुःख दिएका छौं भने हामीले त्यसको लागि माफ मागेर भाइसँग मिलाप गर्नुपर्छ। यदि हाम्रो भाइलाई क्षमा नगर्ने आत्मा हामीमा छ भने हामीले पहिले त्यो निर्दयी आत्मा हटाएर उसलाई क्षमा गर्नुपर्छ। त्यसपछि मात्र परमेश्वरले हाम्रो भेटी ग्रहण गर्नुहुन्छ र हाम्रो प्रार्थना सुन्नुहुन्छ। भजन संग्रह 66 अध्यायको 18 पदमा यस्तो लेखिएको छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। हाम्रो भाइलाई प्रेमरहितको कुनै किसिमको व्यवहार गर्नु अथवा उसको बारेमा प्रेम रहितको कुनै विचार पनि गर्नु चाहिँ अवश्य पाप नै हो। परमेश्वर कहाँ भेटी र आराधना चढाउन आउनुभन्दा पहिले हामीले आफ्नो हृदयमा भएका यस्ता पापहरूलाई हटाउन आवश्यकता छ। अनि 26 पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ। येशूले भन्नुभएको कुराको ध्यान दिनुहोस्। साँच्चै म तिमीहरूलाई भन्दछु, उहाँले मोसाको शिक्षा भन्दा माथि आफ्नो शिक्षा उठाइरहनु भएको छ, उचालिरहनु भएको छ। उहाँले आफैलाई व्यवस्थादाताको र व्याख्याताको स्थानमा उचालिरहनु भएको छ। अनि पद 27 र 28 यस प्रकार लेखिएको छ, तिमीहरूले यसो भनेका सुनेका छौ, तैले व्याविचार नगर, तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई काम बास्नको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यविचार गरिसकेको हुन्छ। मित्र, मैले धेरै समयदेखि सार्वजनिक रूपमा यो कथन बनाइरहेको छु कि येशु ख्रीष्टले बाहेक कसैले पनि व्यवस्थाको पालन गर्न कहिले सकेको छैन र सक्दैन। तर एक दिन मैले यो आराधना सेवामा पुनः दोहोर्याए यस कथनलाई। त्यसपछि एकजना व्यक्ति मका आएर भने, तपाई सधैँ भन्नुहुन्छ कि कसैले पनि व्यवस्था पालन गर्न सक्दैन। म तपाईलाई थाहा गराउन चाहन्छु कि व्यवस्थाको पालन म गर्न सक्छु र पालन गर्दछु। त्यो मानिस चाहिँ एक झुट्टा शिक्षाको सदस्य रहेछन्। यद्यपि उनी बाइबल विश्वास गर्ने मण्डली सेवामा कहिलेकाहीँ उपस्थित भए पनि उसले व्यवस्थाको पालना गर्न सक्दछु भनी दावी गरेकोले मैले भने, ल ठिकै छ, हेरौं त। अहिले मैले उसलाई मती 5:22 पद देखाए, जहाँ लेखिएको छ, कसैलाई घृणा गर्नु पनि हत्या गरे समान हो। उसले भन्यो, मैले त्यसको पालन गरेको छु। हुन त उसले यो भने तापनि मैले विश्वास गरिन। त्यसकारण मैले फेरि 5:28 पद दिए र भने, यसले भन्दछ, यदि तपाईले कुनै स्त्रीलाई काम बास्नले हेर्नुभयो भने तपाईले व्यभिचार गरिसक्नु भएको छ। अहिले मेरो आँखा जुदाएर भन्नुहोस् कि तपाईले कहिले पनि त्यस्तो गर्नुभएको छैन। उनी रातो पिरो भए, उनी केही नभनी त्यहाँबाट आफ्नो बाटो लागे। अनि म यो तपाईलाई पनि भन्दछु कि तपाई र मैले यी व्यवस्था पालन गर्न सक्दैनौ। यदि हामी इमानदारीपूर्वक भन्छौ भने, याद राख्नुहोस्, मोसाको व्यवस्थामा 12 आज्ञाहरू थिए। यद्यपि मतीले उल्लेख गर्दछ कि खाली यी दुई आज्ञाहरूसँग मात्र ख्रिस्टले व्यवहार गर्नुभयो, तापनि मसँग, म एउटा यो विचार मान्ने व्यक्ति हुँ कि उहाँले सम्पूर्ण 10 आज्ञाहरूको सर्वोच्च प्राथमिकतामा उचाल्नुभयो। मित्र, डाँडाको उपदेशले मलाई देखाउँछ कि मैले पाप गरेको छु र म ख्रिस्ट कहाँ कृपा सहायताको लागि उद्धारको लागि आउन आवश्यकता छ। डाँडाको उपदेश अनुसार जीवन यापन गरिरहेको छु भनी दावा गर्नु वा दावी गर्ने, तर जबकि सधैँ नै उल्लंघन गरिरहने कुरा चाहिँ व्यवस्था महत्वपूर्ण छैन भनी घोषणा गर्नु हो। एकपल्ट म पढिदिन्छु, 27-28 पद, तिमीहरूले यसो भनेको सुनेका छौ, तैले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई काम बास्नको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। हजुर, पद 21 लेखिएको हत्या नगर्नु भन्ने आज्ञा जस्तै यहाँ लेखिएको व्यभिचार नगर भन्ने आज्ञा पुरानो नियमको 10 ठूलो आज्ञा मध्ये एउटा हो। तर येशूले सिकाउनु भयो कि हत्या र व्यभिचार गर्ने इच्छा मात्र गर्नु नै उस्तै नराम्रो छ, हृदयमा नै पापको शुरू हुन्छ भनेर उहाँले सिकाउनु भयो। धेरै मानिसहरू बाहिरी रूपमा धेरै जसो आज्ञाहरू पालन गर्छन्, कमसेकम गर्छौ पालन गर्छौ भनेर दावी गर्दछन्, तर तिनीहरूका हृदयमा पापी इच्छाहरू एकदम धेरै हुन्छन्। नमूनाको लागि धेरै जनाले मैले 10 आज्ञाहरूमा पहिला 9 आज्ञा मानेको छु भनेर भन्न सक्छन्, तर 10 आज्ञा चाहिँ अर्थात लालच नगर्नु भन्ने आज्ञा मैले पूरै मानेको छु भनेर तिनीहरू भन्न सक्दैनन्। आफ्नो छिमेकी कि स्वास्नीको लालच गर्नु र व्यभिचार गर्ने इच्छा गर्नु एउटै कुरा हो। लालच गर्नुको अर्थ अनियमित कुराको लागि इच्छा गर्नु भनेको हो, अर्थात लालच चाहिँ पापी इच्छा हो। पाप चाहिँ बाहिरी काम मात्र होइन, भित्री अनियमित र स्वार्थी इच्छाहरू पनि पाप हुन्। सबै मानिसहरू पापी हुन्छन्, रोमी 3:10 अनुसार। मानिसको हृदय दुष्ट इच्छाहरूले भरिएको हुन्छ। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, यर्मिया 17:9 भन्दछ। पापको कारणले सबै मानिसहरू मृत्युदण्ड पाउन योग्यका छन्। हामी आफैलाई बचाउन सक्दैनौ, त्यसैले येशू हाम्रो सट्टामा यस पृथ्वीमा आउनुभयो मानव चोला लिएर, अनि तपाईं र मेरो सट्टामा मर्नुभयो। हामीलाई बचाउनको निम्ति एकजना पाप रहित निर्दोष मानिसले हाम्रो दण्ड भोग्न आवश्यक थियो। परमेश्वरले कुनै किसिमको पाप सहन सक्नुहुन्न, उहाँ बिल्कुल पवित्र हुनुहुन्छ। पापको निम्ति उहाँले दण्ड दिनै पर्छ, त्यसकारण उहाँले हाम्रो दण्ड येशूलाई दिनुभयो। हाम्रो पाप भएको कारणले येशू संसारमा आउनुभयो, त्यसकारण सुसमाचारको प्रचार गर्दा हामीले मानिसको पापको विषय लिएर शुरू गर्नुपर्दछ। नयाँ नियममा प्रचारको शुरू यसरी भएको छ, पश्चाताप गर, म पापी हुँ र मलाई उद्धार चाहियो भनेर नभनिकन कोही मानिस पनि उद्धार मुक्ति पाउन सक्दैन। हामीले आफ्नो हृदयमा भएका पापहरूको स्वीकार गर्नुपर्छ, ठूला पापहरू मात्र होइन तर साना पापहरू पनि, पापी कार्यहरू मात्र होइन तर पापी विचार र इच्छाहरू पनि। अनि जब हामीले पापको स्वीकार गरेर पश्चाताप गरेका छौं, तब परमेश्वरले हामीलाई क्षमा गर्नु र शुद्ध पार्नुहुनेछ। पवित्र आत्माद्वारा उहाँले हामीलाई नयाँ मन, नयाँ हृदय दिनुहुनेछ, हामीलाई डोर्याउनुहुनेछ, हामीलाई मार्गदर्शन दिनुहुनेछ, हामीलाई नयाँ स्वभावमा जिउने शक्ति र स्वभाव दिनुहुनेछ। यो शिक्षा चाहिँ ख्रिस्टमा विश्वास नगर्नेहरूको लागि मात्र होइन, यो शिक्षा विश्वास गर्नेहरूको लागि पनि हो। हामीले लगातार आफ्नो मन नयाँ गरी बदलिरहनुपर्छ, पवित्र आत्माको शक्ति, नियन्त्रण र मार्गदर्शनद्वारा। शैतानले सधैँ हामीलाई पापमा डोर्याउन खोजिरहेको हुन्छ, त्यसले हामीमा हुनुभएको पवित्र आत्मालाई शोकित गराउनको लागि निभाउन हरदम कोशिश गरिरहेको हुन्छ। शैतान हाम्रो हृदय मन तातो चिसो पार्न सधैँ खोजिरहेको हुन्छ। हामी सधैँ पवित्र आत्माले भरेर रहनुपर्छ, परमेश्वरको वचनले सुसञ्चित भएर रहेको हुनुपर्दछ, र हाम्रा लुकेका पापहरू पवित्र आत्माले र परमेश्वरको वचनको ज्योतिले देखाउनुहुनेछ, र उहाँले हामीलाई एउटा पश्चातापी र नम्र मन दिनुहुनेछ। हामीले पापका लागि पश्चाताप गरेर मात्र पवित्र आत्मा हाम्रो जीवनमा पूरा तवरले काम गर्न सक्नुहुनेछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
Prayers. श्रोता, अहिले भर्खरै तपाईले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।